الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. میرے عزیز بھائیو، اللہ تعالیٰ کی فضل و کرم سے ان شاء اللہ تعالیٰ اس رمضان المبارک میں، 2020 کے رمضان المبارک میں، ہم اللہ تعالیٰ کی توفیق سے قرآن پاک کے 30 پاروں کا خلاصہ اور اس کے اہم مضامین ان شاء اللہ تعالیٰ روزانہ ہم بیان کریں گے. اس سلسلے میں آج ان شاء اللہ تعالیٰ ہم پہلے پارے کے مضامین کا جائزہ لیں گے. پہلے پارے کے اندر جو ہے یہ سورہ فاتحہ سے شروع ہوتا ہے، اور سورہ فاتحہ سے کے بعد سورہ بقرہ شروع ہوتی ہے. تو سورہ فاتحہ آپ کو اس کے بارے میں آپ سنتے رہتے ہیں، بہت اہم سورت ہے قرآن پاک کی. اسے فاتحہ کا نام بھی جس کے نام سے ظاہر ہے کہ وہ چیز جس سے کسی چیز کا آغاز کیا جائے، اور یہ اس لیے کہ اس کے قرآن پاک کا آغاز جو ہے اس سے ہوتا ہے. یہ کوئی پہلی سورت نہیں ہے جو قرآن میں نازل ہوئی ہے، بلکہ یہ پہلے جو ترتیب موجودہ ترتیب ہے جسے نبی کریم صلی اللہ علیہ وسلم کے حکم کے مطابق جس کو ترتیب دیا گیا ہے، تو اس میں یہ پہلی سورت ہے. اور اس کی نزول جو ہے وہ اگرچہ ابتدائی صورتوں میں ہے، لیکن یہ پہلی صورت نہیں تھی. اس کی افادیت کے پیش نظر اور اس کی جو اہمیت ہے اور اس کے اندر جو مضامین ہیں ان کی اہمیت کے پیش نظر مفسرین نے اسے بہت سارے ناموں سے پکارا ہے، اور جو صورتوں کے نام دیے جاتے ہیں مختلف، ان کو اسی وجہ سے نام دوسرے نام دیے جاتے ہیں. اگرچہ جو قرآن میں صورتوں کے نام دیے گئے ہیں وہ بہت حد تک ایک علامتی اور سمبولک ہیں، ان میں مضامین ہیں، لیکن جو دوسرے نام دیے جاتے ہیں صورتوں کے، ان کو صورتوں کے خصائص کی بنیاد پر ان کو نام دیا جاتا ہے. اور اسی وجہ سے اس کو مفسرون نے بہت سارے ناموں سے یاد کیا ہے، جن میں مثلا ام القرآن ہے، قرآن کی ماں، سورہ دعا ہے، یہ ساری سراپا، پوری کی پوری سراپا تو شاید مناسب نہیں ہے لفظ، لیکن یہ ساری کی ساری شروع سے آخر تک جو ہے یہ ساری سورہ دعا کی صورت ہے. یہ سورہ شفا ہے، حدیث سے ہمیں پتہ چلتا ہے. یہ سورہ صلات ہے، کیونکہ سورت اس کے بغیر نماز نہیں ہوتی، ہر صورت میں، ہر نماز میں ہم اس کو پڑھتے ہیں، ہر رکعت میں اس کو پڑھتے ہیں. یہ اساس القرآن ہے، جو قرآن کی بنیاد ہے. یہ اس کو الکافیہ ہے، اس کو الحمد بھی کہا جاتا ہے. سوا مثانی کے نام سے بھی قرآن میں اس کو یاد کیا گیا ہے. تعلیم المسلہ، الکافیہ، بہت سارے ناموں سے اس کو جو ہے وہ یاد کیا گیا ہے. اور یہ پوری کی پوری صورت نبی اکرم صلی اللہ علیہ وسلم پر ایک ہی بار میں جو ہے وہ نازل ہوئی تھی. یہ صورت جو ہے اس کی بڑی اہمیت ہے قرآن مجید کے حوالے سے، اس وجہ سے کہ اس کا جو قرآن مجید کی صورتوں کا جو نظم ہے اس کے حوالے میں اس کی ایک اپنی جو امتیازی خصوصیت ہے وہ یہ ہے کہ اس کا کسی کی صورت کے ساتھ دوسری کے ساتھ جوڑا نہیں ہے، بلکہ یہ بالکل منفرد ہے، بالکل الگ ہے. اور اس کی حیثیت یہ ہے کہ چونکہ ساری کی ساری دعا ہے، تو اللہ تعالیٰ انسان جو ہے وہ اللہ تعالیٰ سے، اپنا بندہ اپنے رب سے جو ہے وہ دعا مانگتا ہے. اور یہ اللہ تعالیٰ کا خاص کرم ہے کہ اس نے ہمیں یہ صورت، اس صورت کے الفاظ کی صورت کے اندر، اس صورت کے الفاظ جیسے ہیں اس صورت میں اللہ تعالیٰ نے خود ہمیں سکھایا ہے کہ ہم کیسے اللہ تعالیٰ سے جو ہے وہ دعا مانگے، کیسے اللہ تعالیٰ سے کیا چیز اللہ تعالیٰ سے مانگے. اور یہ اللہ تعالیٰ کا خاص کرم ہے، اور اسی وجہ سے حدیث میں آتا ہے کہ اس جیسی کوئی صورت دوسری اس سے پہلے کی صورت جو کتابیں جو نازل کی اللہ تعالیٰ نے، اس جیسی کوئی صورت وہاں پہ جو ہے وہ نازل نہیں ہوئی تھی. تو اس وجہ سے، اور یہ پوری کے پورے قرآن کی تعلیمات کا ایک خلاصہ بھی ہے. یعنی ایک ایسی ہے تو اس کی یہ ہے کہ اللہ تعالیٰ سے بندہ اپنے اللہ تعالیٰ سے مانگتا ہے، دعا مانگتا ہے کہ اے میرے رب، مجھے جو ہے یہ تو مجھے سیدھا راستہ دکھا، اے دن الصراط المستقیم، تو مجھے سیدھا راستہ دکھا. اور پھر اللہ تعالیٰ جو ہے جواب میں پورے کا پورا قرآن رکھ دیتا ہے، نازل فرماتا ہے کہ یہ ہے وہ قرآن، یہ ہے وہ راستہ، سیدھا راستہ جس کی تو نے مجھ سے جو ہے ہدایت مانگی ہے، طلب کی ہے، لہٰذا یہ بندے کو عطا کر دیا گیا ہے. لہٰذا یہ ایک دعا اور جواب دعا، اس کی ایک جو ہے اس کی ایک حیثیت یہ ہے کہ اللہ بندے نے جو ہے دعا مانگی اور اللہ تعالیٰ نے جواب دعا کی صورت میں پورے کے پورا قرآن جو عطا فرما دیا اس کے. اور اس کی جو ہے دوسری ایک اور خصوصیت یہ ہے کہ تمام قرآن کی آیات کا، صورتوں کا اور اس کی تعلیمات کا خلاصہ اس صورت کے اندر جو ہے وہ سمو دیا گیا ہے. مثلا قرآن کے تین مضمون جو ہے بنیادی مضمون ہے، ایک اللہ تعالیٰ کی وحدانیت، توحید جو قیامت کا اور موعد کا جو معاملہ ہے، جو عقیدہ ہے، یہ دوسرا مضمون ہے قرآن کا اہم، اور تیسرا جو ہے وہ رسالت ہے, اور تینوں کے تینوں یہ جز اس سورت کے اندر جو ہے وہ سمو دیے گئے ہیں. اس وجہ سے تمام قرآن کی تعلیمات کا جو ہے وہ خلاصہ اس سورت کے اندر جو ہے وہ آ گیا ہے. اس کے علاوہ بھی اس کے اندر بے شمار جو ہے وہ خزائن اور بے بہا معارف اس کے اندر جو ہے وہ پوشیدہ ہیں, اور جو دوسری باقی 113 سورتوں کے اندر جو مضامین بتائے گئے ہیں ان کی سب کی جھلک جو اس میں دیکھی جا سکتی ہے. اس سورت کی اسی افادیت کے پیش نظر اور اس کی اہمیت کے پیش نظر اور اس کے میں جو مضامین بیان کیے گئے ہیں اس کے پیش نظر شاید مفسرون نے لکھا ہے کہ اس کے اندر یہی حکمت پوشیدہ ہے کہ اس کو ہر رکعت کے اندر جو ہے وہ پڑھنے کا جو ہے اللہ تعالیٰ نے حکم دیا ہے کہ ہر رکعت کے اندر اس کو پڑھا جائے, اور وہ مضامین اور وہ ربط جو ہے اللہ تعالیٰ سے, اور یہ جو ربط ہے بندے کا اور اپنے آقا کا, ربط بندے کا اور رب کا, یہ جو ہے بالکل تازہ ہوتا رہے ہر روز, اور ہر روز 5 دفعہ کی جتنی نمازیں ہم پڑھتے ہیں اور نمازوں کی رکعتوں کے اندر یہ جو ربط ہے اور یہ انسان سے کی آنکھوں سے اوجھل نہ ہونا چاہیے, جو انسان کی جو ہے بنیادی بات ہے. پھر اس کے بعد جو ہے ہمارا جو دوسری سورت جو اس کے بعد آتی ہے وہ سورہ البقرہ ہے. آپ کو بتایا ہے کہ یہ سورت بقرہ قرآن کی طویل ترین سورتوں میں سے, یہ قرآن کی سب سے بڑی سورت ہے اور اس کی جو ہے بہت ساری خصوصیتیں ہیں. مثلا اس سورت کو جو ہے اس کی پہلے اگر ہم اس کے بارے میں آ جائیں تو ہم اس کے جو زمان نزول ہے وہ قرآن کے شروع کا بالکل مدینہ میں ہجرت کے بعد بالکل شروع کا جو ہے وہ دورہ ہے, اور اس کی ایک اس کو اس وجہ سے بھی یاد رکھا جا سکتا ہے کہ اس کا تعلق ہے اس کے مضامین سے, اور اس میں جو کچھ بیان کیا گیا اس سے ایک تعلق ہے, اور وہ تعلق یہ ہے کہ یہ سورت جب نازل ہوئی تو جو ایک بالکل ابتدائی شکل جو اسلامی سوسائٹی کی, اسلامی ایک معاشرے کی اور اسلامی اجتماعیت کی ایک بالکل ابتدائی شکل جو تشکیل پانے جا رہی تھی, اور ایک اس کی بنیاد پہ ایک معاشرہ اور پھر ایک سٹی اسٹیٹ اور پھر اس سے بڑا معاشرہ ایک بڑا جو ہے وہ, اور ایک پھر امت کا جو ہے ایک قیام ظہور پذیر ہونے والا تھا اسی کی اسے. لہٰذا وہ تمام احکامات اور وہ تمام اعتقادات اور وہ تمام جو سارے معاملات اور جو عقائد ہیں وہ سارے کے سارے جو پہلے رچے بسے ہوئے تھے 2,500-2,500 سال سے لوگوں کے اندر, ان کو ہٹا کے یا جو جاہلیت کے جو عقائد ہیں ان کو ہٹا کے خالصتاً اسلامی عقائد, اسلامی معاشرت, اسلامی طرز زندگی, اسلامی نظریات آئیڈیالوجی اور اسلام کا جو ایک نظام پورے کا پورا اس کو اسٹیبلش کرنا مقصود تھا. لہٰذا وہ اس کی ایک بنیادی شکل, اس کی ایک بنیادی جو آؤٹ لائن ہے وہ اس صورت کے اندر بتائی گئی ہے کہ اس صورت کے اندر سب سے زیادہ جو ہے وہ یہی اعتقاد مضامین جو ہے وہ بار بار دہرائے گئے ہیں. اسی وجہ سے تو اعتقادات بھی اس کے اندر جو ہے بتایا گیا ہے کہ یہ عقیدہ پہلے ایسے تھا نہیں اب ایسا ہوگا, پھر اس کی ایک تطہیر کی گئی ہے عقائد کی, پھر جو عبادات کے بارے میں بتایا گیا ہے جو ابراہیم علیہ السلام کے زمانے سے جو تحریف ہو چکی تھی اور جو صحیح ان پہ ان کو دوبارہ بنا دیا, معاملات میں ایک بتا دیا, وراثت کے معاملات جو ہے وہ بالکل الٹ پلٹ ہو گئے تھے, اور عرب بھی نہ صرف جو ہے وہ جو صحیح اسلامی روایات حضرت ابراہیم علیہ السلام کے زمانے سے نہ اس سے ہٹ گئے تھے بلکہ دوسری قوموں کے اور جو ہے وہ جاہلیت کے زمانوں کے دوسری بہت سارے جو ہے وہ انہوں نے عقائد اور انہوں نے اپنے معاملات اس میں شامل کر رکھے تھے جن میں وراثت بھی شامل تھا. لہٰذا اس کی بھی تطہیر کی گئی ہے, اس کی بھی اصلاح کی گئی ہے. ازدواجی زندگی کو بہت زیادہ اہمیت دی گئی, اس وجہ سے ازدواجی زندگی جو ہے وہ کسی بھی معاشرے کی سب سے بنیادی اکائیوں میں سے ایک اکائی ہے. اگر یہ ازدواجی زندگی درست نہ ہوگی, اگر اس کی جو ہے کسی بھی معاشرے کی سب سے جو بنیادی بنیاد ہے, یہ بنیاد کی جو اینٹیں ہیں اور بنیاد کے جو پتھر ہیں وہ بھی اگر صحیح نہیں ہوں گے تو اس سوسائٹی کی تعمیر کبھی صحیح نہیں ہو سکے. اس لیے اس پہ بڑا تعلق کیا گیا. پھر اخلاص پہ زور دیا گیا ہے کہ جو اخلاص ہے وہ بہت اہم ہے, کہ ہر چیز خلوص اور للہیت پہ مبنی ہو, اور جو کام بھی کیے جائیں چاہے دنیاوی لحاظ سے ہوں اور چاہے آخرت کے لحاظ سے ہوں اور چاہے لوگوں کی خدمت ہو اور چاہے لوگ اللہ تعالیٰ کی عبادت ہو, جیسے سارے کے سارے اس پہ پیش نظر جو ہے وہ اللہ تعالیٰ کی رضا شامل ہو, اللہ تعالیٰ کا جو ہے وہ خوشنودی شامل ہو. پھر اس کے اندر مضامین جو ہے وہ شامل کیے گئے انفاق فی سبیل اللہ کے اور جہاد فی سبیل اللہ کے, اور وہ لازمی ایک انگریڈینٹ کے طور پہ جو ہے اسینشل जो है वो पार्ट ऑफ द एलिमेंट जो है वो शामिल किए गए हैं कि इसके बगैर एक इस्लामी मुआशरे की तामीर ना हो सकेगी। इस मुआशरे की तामीर के लिए लोगों को खुद जान और माल से इंफाक करना पड़ेगा और कुर्बानियां देनी पड़ेंगी, और इन दोनों का जिक्र बड़ी शद्दोमाल से और रिपीटेडली थोड़े थोड़े वक्फे के बाद जो है वो किया गया है। ये जो है इसके मजामीन में शामिल इन चीजों में थे। इस सूरत के भी इसी तरह इस सूरत की बड़ी अहादीस के अंदर बड़ी फजीलतें आई हैं। सूरह चूंकि इसका एक जोड़ा है सूरह बाद में आने वाली सूरह इमरान के साथ, लिहाजा अहादीस में इन दोनों सूरतों का इकट्ठा जिक्र भी किया गया है। नबी किसम ने यह भी फरमाया कि ये दोनों सूरतें कयामत के रोज अपने पढ़ने वालों की, जो इस पे पढ़ने वालों से मुराद वो है कि जो इस पे पढ़ते हैं, इसको समझते हैं, इस पे आमिल हैं, उनके बारे में अल्लाह ताला से ये जो है वो ये सूरतें जो है शिफात करेंगी उस बंदे की। इस वजह से इसको जो है सनामुल कुरान, जैसे जो है वो सनाम का मतलब ये है कि एक ऊंचाई, फिर जरवतुल कुरान ऊंचाई की भी एक ऊंचाई जो होती है छोटी जो है जरवतुल कुरान भी इसका नाम दिया गया। फिस्तातुल कुरान भी कुरान का खैमा जो है के नाम से भी इसको सूरत को जो है याद किया गया है। और एक नाम मुफस्सिरों ने इसका अल उम्मतैन भी तजवीज किया है। वजह यह है कि ये कहानी है दो उम्मतों की, एक साबका उम्मत की मुसलमान की, एक मौजूदा उम्मत मुसलमान की। सूरत के अंदर मुसलसल दोनों उम्मतों को जो है वो जो है वो एड्रेस किया गया है कि उस उम्मत ने, उस उम्मत का जो ये काम था, उस उम्मत को ये बताया गया, उस उम्मत ने ये किया, उस उम्मत ने ये नहीं किया, उसने जो है इस तरीके से अल्लाह ताला के अहकाम की खिलाफ वर्जी की, और फिर जो है बाद में जब दूसरी उम्मत को बर्पा किया गया तो फिर बताया गया कि तुम लोगों को क्या काम कर रहे हैं। तो बुनियादी तौर पर ये मजमून चलता रहता है। इसी वजह से ये एक नाम, और एक जैसे मैंने पहले कहा कि ये नाम बिल्कुल सिम्बोलिक है, जैसे मुफस्सिरून के यहाँ ये की रवायत है कि वो मुख्तलिफ नामों से जो है वो सूरतों को याद करते रहते हैं। तो एक नाम जो है ये भी दिया गया इसी तरीके से कि ये भी अल उम्मतैन दोनों को खिताब किया गया है। दो मजमून। अच्छा, फिर अगर हम आएंगे मरकजी मजमून मसलन क्या है सूरत का, तो इस सूरत में इतने डाइवर्सिटी है मजामीन की और इतना तनवो है, मुतनवे किस्म के मजामीन आए हैं कि सबको यकजा करना, एक टाइटल देना कि इस सूरत का जो है ये इस सूरत का मरकजी मजमून है, थोड़ा सा जो है वो ये मुश्किल हो जाता है। लेकिन मुफस्सिरून ने जब तमाम मजामीन को इकट्ठा किया है और फिर तमाम को जो ये तुम्हारे जो है दी गए, लेकिन इससे फायदा वही लोग उठा सकेंगे जो अल्लाह ताला से डरने वाले हैं। अगर आप इस किताब को इस नजर से देखेंगे कि इस दुनिया की कौन कौन सी हकीकतें इसके ऊपर जो है पूरी उतरती हैं, मेयार और कसवटी जो है आप दूसरी चीजों को बनाएंगे, तो फिर आप इसको जो है इसके जो 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 इससे फायदा फिर नहीं उठा सकेंगे। लिहाजा पहले जो है इसके ऊपर ईमान लाया जाए, पहले इसके ऊपर जो है वो ईमान लाने के बाद इसके जो है यकीन हो इसके ऊपर, और फिर ये सूरत आपसे जो है वो बात करेगी, आपसे कम्युनिकेट करेगी और अपने इजहार और रमूज जो है इसके उसका जो है ना आप इसका इजहार करेगी। ये शुरू के अंदर जो, और ये बहुत बड़ा मोजज़ा भी है कि अल्लाह ताला ने कहा कि ये किताब जो है वो इसमें कोई शक व शुबा नहीं है, ये गैर मुतबद्दिल है, इसके अंदर जो है वो इसको तब्दील नहीं किया जा सकेगा। और आपको याद होना चाहिए कि ये क्लेम उस वक्त किया गया है जब प्रिजर्वेशन के जो आज इस दुनिया के अंदर जितने भी मेथड्स हैं, जो है वो कंप्यूटर है और माइक्रोफिल्म है और प्रिंटिंग है और जो है वो कॉपियंग है, और सारी इनमें से कोई चीज किसी का कोई तस्वर नहीं था, बल्कि लिखने पढ़ने का और लिख के जो महफूज करने का बहुत ही महदूद किस्म का जो तस्वर मौजूद था उस वक्त, ये दावा किया गया है। और ये इसका इसका एक अजीम शान जो है मौजा है जो रहती दुनिया तक इंशाल्लाह ताला रहेगा। फिर बाद में बताया गया है कि इसमें इंसानों की तीन किस्में हैं। एक वो लोग है जो मोमिन है, ईमान बिलगैब जो है वो जिनके अंदर है वो उस पर गैब पे ईमान लाते हैं और फिर नमाज कायम करते हैं और इंफाक करते हैं, और ये उनके अंदर जो खसूसियात है। फिर दूसरी इंसानों की एक किस्म बयान की गई है कि जो बिल्कुल इनकारी हैं, जो इनकार करने वाले हैं, जो काफिर हैं। और तीसरी भी एक जो है वो किस्म बयान की गई है, और वो जो है मुनाफिकीन की है। और मुनाफिकीन के चूंकि एक अब जहां पे मुसलमानों को जिस सोसाइटी से वास्ता पड़ा है उसके अंदर चूंकि ये एक बड़ा ग्रुप के तौर पर मौजूद था, और जो है ये बड़ा डेंजरस ग्रुप है जो मुनाफिकीन का, इसलिए उनके सारे के सारे जो है उनकी अलामत भी बताई गई हैं, जैसे वो झूठ देते हैं, वो धोखा देते हैं, उनको शऊर नहीं है, उनको ये कल्बी बीमारी है, निफाक की बीमारी, ये मकर के इसमें लोग जो है वो मुब्तला होते हैं जमीन के अंदर और लोगों के अंदर फैसाद फैलाते हैं, अल्लाह ताला का, अल्लाह ताला के अहकाम का, अल्लाह ताला के शायर का जो है ये मजाक उड़ाते हैं, ये जो और ईमान का भी इसी तरह मजाक उड़ाते हैं, ये जो है इन लोगों की किस्में बयान की गई, मुसलमानों को बताया गया क्या इनके। और उसके बाद एक किस्सा बयान किया गया है और वो किस्सा है किस्सा आदम और इबलीस का, कि इसमें इसके पूरा किस्सा जो है आप सबको जो है ये मालूम है मुख्तलिफ दरूस में, और आप जो कुरान की मुताला करते हैं इससे आपके इल्म में होगा कि ये किस्सा क्या है। लेकिन उसके जो खास जो चंद उसमें जो उसके इस्बात में वो ये है कि जो भी हजरत आदम को और इब्ने आदम को जो जो फजीलत मिली है फरिश्तों के ऊपर, वो जो है वो इल्म और मार्फत की बुनियाद पे जो है वो मिली है, वरना अगर तस्बीह और इबादत और तकदीस की वजह से मिलती तो फरिश्ते उससे कहीं ज्यादा जो है वो बेहतर थे उसमें। और फिर ये भी इसमें इसका एक लेसन है कि इंसान में और शैतान में बुनियादी फर्क ये है कि इंसान गलती करके अल्लाह ताला की तरफ रुजू करता है और अपने गुनाह का इतराफ करता है और फिर वो अल्लाह ताला उस पर मेहरबान होता है, और ये बंदे की जो है वो खासियत है, और ये अल्लाह ताला इस बंदे को उन बंदों को जो पसंद करता है। और शैतान ने जो रास्ता अख्तियार किया है वो दूसरा रास्ता था, वो गुरूर का और वो किब्र का और वो इनकार का रास्ता था, और अल्लाह ताला ने इसी वजह से उसे मरदूद ठहराया है और अपनी बारगाह से जो है वो दूर भगा दिया है अल्लाह ताला ने। फिर जो तीसरा इसमें है वो बताया गया है कि जो जो आदम हजरत आदम और इब्ने आदम है उनको इस जमीन की जो है वो खिलाफत अदा की गई है, और खिलाफत में उनकी खासियत ये है कि जब भी उनको जमीन में जो है मौका मिला जो तो अल्लाह ताला के अहकाम को नाफिज करेंगे और अल्लाह ताला के निजाम को और इस दुनिया के निजाम को ऐसा ही चलाएंगे जैसे अल्लाह ताला ने उनको चलाने का हुक्म दिया है, जो जैसे उनको अल्लाह ताला ने इस सूरत के अंदर और कुरान के अंदर जो है जैसे एक पूरी आउटलाइन दी है और जैसे काम बताया उसके मुताबिक चलाएंगे। अब जो है उसके बाद ये पांच रुकों पे तकरीबन मुश्तमिल, छह रुकों पे मुश्तमिल एक जो है मजमून है जो चलता आता, लेकिन इसके बाद फिर जो सूरत का तवील तरीन मजमून है वो शुरू होता है, और वो मजमून है जो है वो बनी इसराइल से खिताब है। और याद रहे कि ये बनी इसराइल से ये खिताब तकरीबन फिर पांचवें रुकू से सोलहवें सत्रहवें रुकू तक जो है सोलहवें रुकू पे चूंकि पहला पारा खत्म होता है तो हम इस बात को जो है पहले पारे तक महदूद रखेंगे कि पहले पारे के अख्तिताम तक ये मजमून सारा मुसलसल चलता है। अहम बात समझने की क्या है कि बनी इसराइल को जो खिताब किया गया है वो क्या खिताब किया गया है, लिहाजा हम अगर थोड़ा सा इसकी जो है इसके बाद आने वाला मजमून है उसको अगर एक नजर उस पर डाल लें तो ये बात समझ आ जाएगी कि ये क्या बताया गया है इसमें जो बनी इसराइल से खिताब में क्या है। बनी इसराइल से ये खिताब दरअसल जो 11 रुकू में गालबन या 12 रुकू में या 10 से 12 रुकू में जितना भी चलता है ये एक जो है चार शीट है, ये उनके ऊपर जो है वो जो है जैसे जैसे मुलजिम जो है अदालत में पेश होता है तो उसके ऊपर जो है जराइम की लिस्ट जो है वो होती है, पढ़ के सुनाई जाती है कि तुमने ये जुर्म किया है, और अल्लाह ताला की बारगाह में अब इनके ऊपर जो इनको बताया गया कि देखो अल्लाह ताला ने तुम्हारे ऊपर ये इनामात किए थे, और अल्लाह ताला ने फिर इनामात भी गिनवाए भी एक एक करके बनाया गिनवाया भी, मसलन अल्लाह ताला ने उनको नबूवत अता फरमाई, 2500 साल से अंबिया अलैहिस्सलाम का सिलसिला इब्राहिम अलैहिस्सलाम के फरजंद हजरत इसहाक अलैहिस्सलाम से चला है, याकूब अलैहिस्सलाम की तवस्सुल से आगे चला है, और फिर हजरत ईसा अलैहिस्सलाम तक 2500 साल ये होते हैं। इन 2500 सालों में बेशुमार हजारों अंबिया अलैहिस्सलाम जो है इनकी तरफ भेजे गए, अंबिया नबूवत अता फरमाई, इनमें बेशुमार बादशाह अता फरमाई अल्लाह ताला ने, उनको दुनिया के खुशहाल तरीन खितों की जो है अता फरमाए, उनकी खितों के अंदर जो है शहद और दूध और उसकी जो है वो की बाकी की सरजमीन जो है वो कहलाती थी जहां पर इनको अल्लाह ताला ने जो है जगह अता फरमाई। फिर उनके अंदर जो है अल्लाह ताला ने उनको सबसे बड़ी जो नेमत तो अगर गिनवाई जाए तो ईमान की नेमत अता फरमाई, अल्लाह ताला के पैगाम, अल्लाह ताला के कलाम के ये लोग वारिस ठहरे और इनको जो है इनका अमीन बनाया गया कि ये अल्लाह ताला का पैगाम, ये अल्लाह ताला के निजाम जो अपने बंदों पे अपनी सरजमीन पे वो नाफिज देखना चाहता है, इसको बंदों के अंदर उस सरजमीन पे नाफिज करो, इसके वो अमीन ठहराए गए। फिर उनको जब एक गुलामी के अंदर वो चले गए तवील अरसे के अंदर, फिर उनकी गुलामी, फिर उनकी गुलामी से निजात दी, फिर गुलाम फिर उनकी निजात के बाद उनका जो सहरा के अंदर तवील अरसा था भटकने का, उसमें उनको फिर बेशुमार नेमतें अता फरमाई, उन्हें मन सलवा अता फरमाया, उनको अल्लाह ताला ने जो है वो बादलों की सूरत के अंदर उन पे छांव फरमाई, उनको चश्मे अता फरमाया, उनको खाने पीने की जो नेमतें दी, और फिर अल्लाह ताला ने दूसरी अकवाम के ऊपर उनको दूसरी अकवाम का पेशवा बनाया, इमाम बनाया दूसरी अकवाम का, अकवाम का, कि ये वो नेमते हैं जो किसी कौम को दुनिया के अंदर अता नहीं हुई। और ये एक ही इसकी बुनियादी वजह जो है वो यही थी कि अल्लाह ताला ने इनके जिम्मे काम लगाया था, ये काम करने के लिए तुम ये काम करो, अल्लाह ताला उसके बदले में तुम्हें ये और ये और ये और ये जो है अता फरमाएगा। ये सारी चीजें अल्लाह ताला ने अता फरमाई, लेकिन बुनियादी काम ये है करने का, अल्लाह ताला के पैगाम को अल्लाह ताला के बंदों तक ले जाने का। अब जो है ये चार्जशीट जो है जब पूरी हो रही है, ये चार्जशीट लगाई गई है कि इनामात गिनवाए गए, फिर जराइम गिनवाए गए, अल्लाह ताला की इन तमाम नेमतों का जो उसने दुनिया की किसी दूसरी कौम के ऊपर नहीं जो है वो उनके ये नाम नहीं किए, उनके जो नेमतों के जो शुक्र का तकाजा था वो तुमने अदा नहीं किया, पूरा नहीं किया, तुमने अपने अंदर बुरी खसलतें जो है वो पैदा कर ली, तुमने अल्लाह ताला की नाफरमानियां जो है वो की, तुमने जो हक का इनकार किया, हक के लाने वालों को नाहक कत्ल किया जो तुम कत्ल करते रहे, हत्ता के शिर्क की बीमारी के अंदर मुबतला रहे, फिर बेसब्री करते रहे, अल्लाह ताला कोई सब्र जो अल्लाह ताला जिन चीजों के ऊपर इब्तलाओं के ऊपर आजमाइश के ऊपर उनके ऊपर तुम नहीं किया, तुम्हारा हर्स और तमा और तकब्बुर और जो है वो अंबिया अलैहिस्सलाम का कत्ल ना हक, और बार बार अल्लाह ताला के साथ जो तुमने अहद किए थे उनको जो है तुम तोड़ते रहे हो, और फिर इसके अंदर तुम्हारे अंदर बहुत सारी अखलाकी जो है वो रजायल भी तुम्हारे अंदर पैदा, उनमें बुग़्ज़ और हसद और जादू और कहानत जो है वो मुबतला होगी। और सबसे बड़ा काम तुम्हारे जिम्मे लगाया था अमर बिल मारूफ का व नहीं अल मुनकर का, इस जो 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 सोसाइटी के अंदर किसी सोसाइटी के अंदर जो इरोजन होती है, जो नेकियों से दूरी और शैतान के रास्ते की तरफ, और जो जो ये जो रास्ते इसको जो है इसके इस्लाह का काम तुमने छोड़ दिया था, लिहाजा ये वो जराइम है। अगर तुम्हारे अंदर खैर का कोई पहलू नहीं रहा तो कोई वजह नहीं है कि फिर तुम्हें जैसे जज कहता है यहाँ पे दुनिया के अदालतों के अंदर कि तुम फिर बताओ कि तुम्हें क्यों ना फिर ये सजा दी जाए जो है इसके बदले में। तो ये इसी किस्म की एक बात जो है यहाँ पे उनसे कही गई है कि फिर तुमने ये इन अल्लाह ताला की नाफरमानियों की बदौलत उस काम जो उसने तुम्हारे जिम्मे किया था तो नहीं किया, तो फिर क्यों ना तुम्हें माजूल कर दिया जाए। और यहाँ पे ये पारा खत्म होता है, उसके बाद जो ही दूसरा पारा शुरू होता है तो इसी मजमून को यहीं से जो है वो जोड़ दिया गया है कि फिर अब मौका आ गया है कि अब दूसरा जो है इस उम्मत को बर्बाद, इस उम्मत को फिर माजूर कर दिया जाए। अब उस उम्मत के जितने शुआयर हैं वो भी फिर जाहिर तब्दील किए, और इस तब्दीली का आगाज भी उन्हीं शुआयर और उन शुआयर में से सबसे बड़ा जो अल्लाह ताला का जो है वो शईरा है वो है किबला काबा, वो जो उसकी तब्दीली का हुक्म आता है दूसरे पारे के शुरू के अंदर ही, और वहां पर ये आता है कि अब ये जो है उसकी तब्दीली के साथ ये किस्म का ऐलान भी है कि ये उम्मत अब माजूर कर दी गई है पुरानी, उसका किबला भी तब्दील कर दिया गया है, उम्मत नबूवत का सिलसिला भी खत्म कर दिया गया, नया रसूल आ गया, नई उम्मत बरपा हो गई, नया किबला आ गया है, और सबसे अहम बात यह है जो उसके बाद बताई जाएगी इसके जिम्मे क्या काम है। इंशाल्लाह ताला हम पारा दूसरे पारे के अंदर इसके मज़मून का खुलासा लेंगे। बारकल्लाहु लना व लकुम व नफ़ाना व इय्याकुम बिल कुरान अल अज़ीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन।